यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गरेको छ। चालू आर्थिक वर्षको बजेटको उद्देश्य प्राथमिकता कार्यक्रम, 16 पञ्चवर्षीय योजना, राष्ट्र बैंकको चौथो रणनीतिक योजना र प्राप्त सुझावलाई समेटेर मौद्रिक नीति जारी गरिएको नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बताउनुभयो। मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण ढंगले लचिलो व्यवस्था गरिएको गवर्नर अधिकारीले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा हिजो सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनु भएको छ। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीको शपथ समारोहमा वहाँले मौद्रिक नीतिले समर्थन पाएको बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकको मनोबल कमजोर भएका बेला 16 आवधिक योजना बनेकाले समृद्ध नेपालका नीति योजना र गन्तव्यलाई पक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेमा जोड़ दिनुभयो। नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष 2081-82 मौद्रिक नीति तुलनात्मक रूपमा केही लचक आएको टिप्पणी गरेको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्ष सकारात्मक र केही विषय अझै सम्बोधन हुन नसकेको चेम्बरले जनाएको हो। हिजो एक विज्ञप्ति जारी गरी चेम्बरले मौद्रिक नीति मार्फत बैंक दर र नीतिगत दर घटाइएको विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले गठन गरेको सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी उपसमितिले रेडियो नेपाल र नेपाल टेलिभिजनका पदाधिकारीहरूसँग विधेयकका विषयमा छलफल गरेको छ। छलफलमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सार्वजनिक सेवा प्रसारण विदेशको नक्कल नभई देश सुहाउँदो हुनुपर्ने पक्षमा सरकार रहेको तथा व्यवस्थापिका र कार्यपालिका बीच द्वन्द्व नहुने गरी कानूनको निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा संचार मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुर र कानून मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त अधिकांश सुझावहरू विधेयकमा समेटिएको जानकारी दिनुभयो। छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासको महत्वलाई कायम राख्दै विधेयकलाई परिष्कृत गर्नुपर्ने सुझाव दिनुभयो। उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको संखुवा सभाको भोटखोला सड़क एक महिनादेखि बन्द छ। गत असारको पहिलो साताको बाढ़ी पहिरोले मकालु गाउँपालिका 3 इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सड़क बन्द भएको हो। पक्की पुल बगाएपछि मकालु गाउँपालिका का केही ओडा र भोटखोला गाउँपालिका प्रभावित भएका छन्। पहिरोले उत्तर दक्षिण राजमार्गमा पर्ने विभिन्न सड़क खण्डमा क्षति पुर्याएको छ। चितवनमा 64 जनामा डेंगूको संक्रमण देखिएको छ। 300 जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगू संक्रमण देखिएको हो। संक्रमित मध्ये 51 जना चितवनका हुन्। हिजोसम्ममा उनीहरूमा डेंगू संक्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीका अनुसार यस वर्ष इच्छा कामना गाउँपालिकामा डेंगूको संक्रमण बढ़ेको छ। गाउँपालिकामा हालसम्म 45 जनामा डेंगूको संक्रमण देखिएको उहाँले बताउनुभयो। भरतपुर महानगरपालिकामा हालसम्म 6 जनामा डेंगू देखिएको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 11 दादुरा रूबेलाका बिरामी फेला परेका छन्। 8 वर्षीय र 22 महिनाका बालकमा दादुरा रूबेला देखिएको हो। अन्य 19 शंकास्पद बिरामी फेला परेका छन्। शंकास्पद बिरामीमा दादुरा रूबेला भए नभएको बारे परीक्षण गर्ने काम भइरहेको छ। दादुरा रूबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय लगायत सरकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। चीनमा आएको गाइमी आँधीका कारण करिब 3 लाख मानिस विस्थापित भएका छन्। विस्थापितलाई हिजो चिनिया अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा बिहिबार सार्वजनिक यातायात सेवा अवरूद्ध भएको थियो भने ताइवानमा 5 जनाको मृत्यु भएको छ। 8 वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहिबार ताइवानका केही शहरी भागहरूमा बाढ़ी र डुबानको समस्या आएको छ। फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ भने यसका कारण 20 जनाको मृत्यु भएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।